भारत में कश्मीर वो जगह है जहां सेकुलरिज्म को सबसे ज्यादा चोट पहुंचाई गई। उन्होंने ये भी कहा कि कश्मीरी पंडितों को मजहब की बुनियाद पर उनके घरों से निकाला गया। वो फारूक अब्दुल्ला की उस तकरीर पर रद्दअमल जाहिर कर रहे थे जिसमें उन्होंने कहा है कि अगर भारत में सेकुलरिज्म नहीं रहा तो भारतीय कश्मीर भी उसके साथ नहीं रहेगा। फारूक अब्दुल्ला ने इतवार के रोज श्रीनगर में एक इंतखाबी जलसे में तकरीर करते हुए बीजेपी लीडर गिरिराज सिंह के इस बयान का हवाला देते हुए कि जो लोग मोदी को वोट ना दें उनकी जगह भारत में नहीं पाकिस्तान में है, कहा था कि मोदी को वोट देने वाले बकौल उनके समुन्दर में डूब जाएं। पीर के रोज नरेंद्र मोदी के दफ्तर से एक वीडियो बयान जारी किया गया जिसमें मोदी ने फारूक अब्दुल्ला और उनके खानदान पर शदीद इल्जाम लगाए हैं।
भारत की हजारों साल की महान सेकुलरिज्म की परंपरा को सबसे बड़ी चोट, गहरी चोट अगर कहीं पड़ी है तो कश्मीर में पड़ी है, और वो भी श्रीमान फारूक अब्दुल्ला जी आपके पिताजी की राजनीति के चलते हुआ है। श्रीमान फारूक अब्दुल्ला जी आपकी राजनीति के चलते हुआ है। श्रीमान फारूक अब्दुल्ला जी आपके बेटे की राजनीति के चलते हुआ है। इस देश में कश्मीर एक ही है जहां से पंडितों को धर्म के आधार पर निकाल दिया गया। जो सूफी परंपरा की भूमि थी उसको आपने निजी राजनीतिक स्वार्थ के लिए संप्रदाय के रंग से रंग दिया है, और इसलिए आप कोई बयान करने वालों को, मोदी को वोट देने वालों को दरिया में डुबोने की बात करते हो। डूबना है तो किसने डूबना चाहिए, जरा दर्पण में अपना चेहरा देख लो।
नरेंद्र मोदी ने ये भी कहा कि सेकुलरिज्म हमारे खून में है और भारत कभी भी गैर रवादार मुल्क नहीं बन सकता। भारतीय कश्मीर के वजीर आला उमर अब्दुल्ला ने मोदी के इल्जाम का जवाब देते हुए कहा कि उन्होंने अपने बयान से तमाम कश्मीरियों की तौहीन की है। उनके मुताबिक ना तो उन्हें, न उनके खानदान को और न ही कश्मीरी आवाम को नरेंद्र मोदी से सेकुलरिज्म का सर्टिफिकेट लेने की जरूरत है। उमर अब्दुल्ला ने यह भी कहा कि कश्मीरी पंडितों ने फारूक अब्दुल्ला के दौर में अपने घरों को नहीं छोड़ा, बल्कि उस वक्त छोड़ा था जब जगमोहन वहां के गवर्नर थे, और उनकी मालूमात के मुताबिक जगमोहन अब भी बीजेपी के साथ हैं। उन्होंने सियासी फायदा उठाने के लिए मोदी पर मसले कश्मीर को छेड़ने का इल्जाम लगाया और कहा कि मैं चाहता हूं कि कश्मीरी पंडित अपने घरों को वापस आ जाएं। सुहेल अंजुम, वॉइस ऑफ अमेरिका, नई दिल्ली।
भारत में इंतखाबी सरगर्मियां अपने उरूज पर हैं। मरकजी सतह पर इंतखाबात के मौजूदात के साथ इलाकाई मसाइल भी इन इंतखाबात में एक अहम किरदार अदा कर रहे हैं। हमारे साथी दीपक दोबाल ने हैदराबाद में सियासी सूरतेहाल के बारे में एक तफसीली रिपोर्ट भेजी है। आइए सुनते हैं ये रिपोर्ट।
मेरा शहर लोगां सो मामूर कर रखिया जो तू दरिया में मन या समी। ये बानी शहर फाउंडर ऑफ हैदराबाद सिटी खुली कुतुब शाह का है, जो पहले साहिब दीवान शायर हैं।
आज का हैदराबाद देखकर ये कहा जा सकता है कि कुतुब शाह ने हैदराबाद के लिए जो दुआ मांगी थी कि शहर इतना आबाद हो कि वो लोगों से ऐसे भर जाए जैसे दरिया में मछलियाँ, सही में पूरी हो गई है। आज हैदराबाद दुनिया भर में जाना जाता है। दुनिया की सबसे बड़ी इंफॉर्मेशन टेक्नोलॉजी कंपनियों के दफ्तर यहाँ हैं और अलग अलग मुल्कों के लोग यहाँ नज़र आते हैं। लेकिन क्या तरक्की की ये लहर उस पुराने शहर भी पहुँची जहाँ के बाशिंदों के लिए कुतुब शाह ने ये दुआ मांगी थी? और इस सवाल से जुड़ी इस शहर की सियासत के बारे में बात करेंगे, लेकिन उससे पहले समझते हैं कि हैदराबाद बदला कैसे। हैदराबाद के जाने माने उर्दू अखबार सियासत के मैनेजिंग एडिटर जहीरुद्दीन अली खान।
60s, 70s, 80s बहुत ज़्यादा कम्युनलाइज हो गया था हैदराबाद। हैदराबाद को बाज़ वक्त नाम ये देते थे कि कर्फ्यू आबाद है ये। 1983 में जब कांग्रेस की गवर्नमेंट ख़त्म हुई और तेलुगु देशम आई, उसके बाद एंटी रामा राव के बहुत स्ट्रांगली पुलिस से डील करा, और उसके बाद हैदराबाद से कर्फ्यू ख़त्म हो गई। हैदराबाद में कम्युनल राइट्स जो होते थे ज़्यादातर पॉलिटिकली मोटिवेटेड है, वो ख़त्म हो गए। जो नेक्स्ट फेज़ आया है कॉलेजेस को प्राइवेटाइज करने का, उसकी वजह से मुस्लिम्स भी एजुकेशन में आए। मैं समझता हूँ 67 या 68 इंजीनियरिंग कॉलेजेस मुसलमानों के हैं फिलवक्त। 40+ MBA कॉलेजेस है, BEd कॉलेजेस है, MCA कॉलेजेस है, और उसकी वजह से हैदराबाद से जो कम्युनल कलर था वो ख़त्म हो गया। और फिर सेकेंड फेज़ जो आया کالجز کھلنے کے بعد ہائی ٹیک سٹی بنا حیدرآباد میں 1998-99 میں. وہ ہائی ٹیک سٹی آنے کے بعد جو اوپننگ ملے خاص طور پہ انگلش نوئنگ جو لڑکے لڑکیاں تھے, آج حیدرآباد کی ریونیو $34 بلین ہے ہائی ٹیک سٹی کی, تو بہت بڑا فرق آیا ہے.
ہائی ٹیک سٹی بنا, ہزاروں نوکریاں لگیں, لیکن پرانے حیدرآباد شہر کے لوگوں کو آج لگتا ہے کہ وہ اس دوڑ میں کافی پیچھے چھوٹ گئے ہیں. فاروق ہاشمی پرانے شہر کی گلیوں میں رہتے ہیں.
جو گاؤں تھے وہ ڈیولپ ہو گئے, اب ہم گاؤں میں آ گئے. یہ گٹ کے سر وغیرہ ہم بچپنے میں گاؤں کو جا رہے ہیں بولتے تھے, وہاں سے آنے والے گاؤں سے آ رہے ہیں بولتے تھے. آج میٹرو کا جنکشن وہاں بن گیا, وہاں پہ سنگاپور سٹی بن گئی, اتنا ڈیولپمنٹ آ گیا. اس کو یہ لوگ ڈیولپ ہونے ہی نہیں دیتے.
جب آپ ہائی ٹیک سٹی اور اولڈ سٹی کو دیکھتے ہیں تو کیا دماغ میں آتا ہے؟
ہم لوگ ان لوگوں سے تو کم سے کم 50 سال پیچھے محسوس کرتے ہیں, کیونکہ ایک مثال کے طور پہ ہائی ٹیک سٹی مادھو پور یا ایسی ایک دم چینج ہو گیا. وہاں پر ایک زمانے میں کچھ بھی نہیں تھا, پہاڑے تھے خالی.
جیسے دنیا کے کئی شہروں کے ساتھ ہوا, پرانے حیدرآباد شہر کے لوگ آج ان دقتوں کے ساتھ رہ رہے ہیں جس کے بارے میں حیدرآباد کے نئے علاقوں کے لوگ سوچتے بھی نہیں.
نالے بہت زیادہ بہتے ہیں یہاں پہ, مصیبتیں جھیل کے کر کے بیٹھے ہوئے سب اپنے اپنے جگہ, کریں گے کیا, اب ہمارے ہاتھ میں تو کچھ ہے ہی نہیں.
کئی لوگوں نے ہم کو اپنا نام نہیں بتایا, اس کی ایک وجہ تھی لوگ کھل کر یہ نہیں کہنا چاہ رہے تھے کہ پچھلے 30 سالوں سے جو پارٹی یہاں سے جیت رہی ہے اس نے ان کے لیے کچھ خاص نہیں کیا. حیدرآباد کی سیاست پر 1984 سے آل انڈیا مجلس اتحاد المسلمین, جو کہ مجلس یا MIM کے نام سے جانی جاتی ہے, اس کی پکڑ ہے. مجلس ایک ہی خاندان کی پارٹی ہے اور پچھلے 10 سالوں سے اسد الدین اویسی یہاں سے قومی اسمبلی کے رکن ہیں. اس سے پہلے ان کے والد یہاں سے جیتا کرتے تھے, لیکن جب حیدرآباد شہر کے لوگ اپنے حالات سے خوش نہیں ہیں تو وہ MIM کو ووٹ دیتے کیوں ہیں؟ اس کی کئی وجہیں ہیں, ایک ہے عادت.
میرا نام میاں بھائی ہے, یہ میں یہاں نہیں بولے تو ابھی بہت سال سے رہتا ہوں یہاں, کم سے کم 40-50 سال سے یہیں چھوں.
اچھا یہ بتائیے, جب آپ ووٹ ڈالنے جائیں گے تو کیا دماغ میں آپ کے ہوگا, کیا سوچ کے ووٹ کریں گے؟
میں یہ سوچ کے ووٹ کروں گا کہ زمانے سے میں MIM کو ڈال رہا ہوں اور MIM کو ڈالوں گا.
پرانے شہر کے کئی لوگ MIM کو اپنی پارٹی مانتے ہیں, اور اس کی ایک وجہ ہے کہ جب حیدرآباد میں فساد ہوتے تھے تب سے MIM نے اپنے آپ کو مسلمانوں کے حق کے لیے لڑنے والی پارٹی کے طور پر پیش کیا, اور آج بھی وہ مسلمانوں سے قوم کو بچانے کے نام پر ووٹ مانگتے ہیں. اسد الدین اویسی کی یوٹیوب پر اس تقریر سے آپ اندازہ لگا سکتے ہیں.
سے کوئی سلمان نہیں ہو جاتا, سلمان ایک ایک بچہ موڈی کے سامنے کھڑے ہو کر کہے گا کہ تو قاتل ہے ہمارا, تو میری بہن کا قاتل ہے, تو ظالم ہے. یہ مزاج بن نہیں سکتے عادل مسلمین کا.
پرانے شہر کے حالات کے لیے سبھی پارٹیاں ذمہ دار ہیں. MIM کے جیتنے کی ایک وجہ یہ بھی ہے کہ باقی سیاسی جماعتیں حیدرآباد میں مضبوط امیدوار میدان میں نہیں اتارتی. فاروق ہاشمی,
آپ بتائیے, میں یا اسے 10 آدمی ووٹ دیے تو ان کا کیا فائدہ ہونے کا ہے؟ ووٹ بھی ضائع ہونے کا ہے, ان کو کچھ فائدہ نہیں پہنچنے کا ہے. سب کو معلوم ہے وہ ایک ہی پارٹی جیتتی, تو اب آپ بتائیے, اب ہم کیا کرنا ہے, آپ بتاؤ.
اس بار جو پارٹی MIM کو تھوڑی بہت ٹکر دے رہی ہے وہ ہے مجلس بچاؤ تحریک, یعنی MBT
کے خلاف آپ آواز اٹھانے کے لیے کسی کو منتخب.
لیکن جب ہم MBT کے ایک سیاسی جلسے میں پہنچے تو وہ بھی ترقی نہیں بلکہ MIM کی طرح قوم کے نام پر ہی ووٹ مانگتے نظر آئے.
60 سال سے جو ناانصافی مسلمانوں کے ساتھ ہوتی آئی, اگر اس کے خلاف آواز اٹھانا والا اٹھانا ہے تو کل 30 اپریل کے دن آپ کو اپنے ووٹ کے ذریعے ایک نمائندے کو منتخب کرنا ہے, جو کل ایوان اسمبلی میں آپ کی آواز بند کے گرجے گا اور برسے گا اور ناانصافیوں کے خلاف سینہ سپر ہوگا. اور
کچھ لوگوں کا کہنا ہے کہ 2009 کے بعد مجلس زیادہ مضبوط ہوئی کیونکہ حیدرآباد سیٹ کی باؤنڈری بدلی گئی اور وہاں مسلمان ووٹر قریب 68% ہو گئے. لیکن خاص بات یہ کہ 2009 میں ہی MIM کو پچھلے کچھ سالوں میں سب سے زیادہ کڑی ٹکر ملی سیاست اخبار کے مالک زاہد علی خان سے. زاہد علی خان کے چچیرے بھائی ظہیر الدین علی خان, جن سے ہم نے حیدرآباد کیسے بدلا یہ سمجھا تھا, ان کا کہنا ہے کہ ایسا نہیں ہے کہ سب مسلمان MIM کے ساتھ ہیں.
حیدرآباد میں اگر 17 لاکھ کو لے رکھے آپ ووٹرس تو 11 لاکھ مسلمان ہیں اور 6 لاکھ ہندو ہیں, اپروکسیمیٹلی بولوں, میں ایگزیکٹ فگرس تو نہیں ہے میرے پاس. اگر لاسٹ الیکشن کا اکاؤنٹ کرے تو 3,03,000 ان کو ملے اور 4,90,000 ووٹس ادر پارٹیز کو ملے. تو آپ اسے سوچئے کہ 4,90,000 ووٹ, 4,90,000 ووٹ تو ہندو کے نہیں تھے, وہ اس میں مسلمانوں کے بھی ووٹ تھے, تو بہت سارا ڈویژن آیا, وہ پہلے نہیں ہوتا تھا.
ظہیر الدین علی خان کا یہ بھی کہنا ہے کہ یہ کہنا غلط ہے کہ پرانے